नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। वैशाख 31 गते स्थानीय तहको चुनाव हुँदैछ। 20 वर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई लिएर राजनीतिक दल तथा नागरिकहरू निकै उत्साहित छन्। संविधान जारी हुनुभन्दा पहिलादेखि नै आन्दोलनमा उत्रिएका मधेसी दलहरूले भने संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान राख्दै आएका छन्। मोर्चा बाहेकका सबै दलले चुनावको तयारी तीव्र पारिरहेका छन्। मधेस केन्द्रित दल भने प्रदेशको सीमांकन फेर्ने, मधेसमा स्थानीय तहको संख्या थप्ने, मतदाताको नामावली पुनः लेख्नुपर्ने लगायतका माग पूरा नभए चुनावमा नजाने अडानमा छन्। मोर्चाले पनि चुनावमा भाग लिने हो भने चुनावको मिति सार्ने वा दुई चरणमा चुनाव गर्ने भनेर मुख्य सत्तारूढ़ दल नेकपा, माओवादी केन्द्र र नेपाली कांग्रेस केही लचक बनेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको अस्ति शुक्रबार बसेको संयुक्त बैठकले पनि मोर्चाले भाग लिने ग्यारेन्टी भएमा मधेसमा दोस्रो चरणमा चुनाव गर्न सकिने निष्कर्ष निकालेको छ। आजको कार्यक्रममा हामी स्थानीय तहको चुनाव, संविधान कार्यान्वयन र मधेस केन्द्रित दलका माग पूरा गर्न नेपाली कांग्रेसले गरिरहेको पहल र उसको भूमिकाका बारेमा कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसित हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मा। मीनजी, स्वागत छ तपाईँलाई बदलिँदो नेपालमा।
हस्, धन्यवाद, नमस्कार।
सञ्चय हुनुहुन्छ?
ठिक छु।
केमा व्यस्त?
पहिलो कुरा त नेपाली कंग्रेस एउटा राष्ट्रिय पार्टी भएको हुनाले पार्टी संगठनका लागि नै हामी निरन्तर काम गरिराखेका हुन्छौं। त्यसमा पनि पार्टीको मुख्य जिम्मेवारी र काम भनेको निर्वाचन हो। निर्वाचन हाम्रो मुखैमा संघारमै आइसकेको हुनाले निर्वाचनका गतिविधिहरू पार्टीलाई निर्वाचनमा विजय हासिल गर्नका लागि पार्टी संगठन चुस्त दुरूस्त राख्न र साथीभाइहरू परिचालन गर्नका लागि व्यस्त छ।
भनेपछि चुनाव लागेको छ?
चुनाव मजाले लागेको छ।
अस्ति तपाईँहरूको बैठक बसेको थियो अरे, संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक। त्यो बैठकको निर्णय वा निष्कर्षबाटै कुराकानी अघि बढाउन, के भयो त्यो बैठकमा?
कुरा गर्नुभयो वैशाख 31 निर्वाचनलाई सफल पार्न र नयाँ संविधानलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नका लागि नेपाली कंग्रेसको बैठक गएको 13, 14, 15 गते पनि बसेको थियो।
केन्द्रीय समितिको बसेको
समितिको मात्रै र त्यो केन्द्रीय समितिको बैठकले केही निर्वाचनलाई मध्यनजर गरेर केही निर्णयहरू गरेको छ। निर्वाचन परिचालन समिति बनायो, घोषणापत्र मसौदा समिति बनायो, अनुशासन समिति बनायो र सँगसँगै पार्टीका विभिन्न गतिविधिहरूलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने लगतै सँगसँगै उम्मेद्वार चयन गर्ने विधि पनि तयार गर्यो। त्यस पछाडि फेरि केही राष्ट्रिय राजनीतिमा केही विषयहरूको बदलाव पनि आएको छ, बदलिएको छ। मधेसी मोर्चा आन्दोलनमा थिए, मधेसी मोर्चाहरू निर्वाचनमा जाने वा नजाने, जाँदा कसरी जाने र नजाँदाखेरि के गर्ने भन्ने विषय एउटा, र अर्को ती यावत विषयहरूलाई संसदीय दलले पनि निर्णय गरोस् भन्ने हाम्रो चाहना थियो। त्यसैले संसदीय दल र नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति दुईटाको संयुक्त बैठक राख्यौं र मुख्य गरेर दुईटा विषयमा हामी केन्द्रित थियौं। एउटा निर्वाचनमा नेपाली कंग्रेसको ले जारी गर्ने घोषणापत्र कस्तो हुने भन्ने कुरामा पार्टी संगठन सँगसँगै केही प्रतिबद्धता जाहेर गरेर निर्वाचनबाट निर्वाचित भएका मान्य सांसदहरूसँगको अनुभव र उहाँहरूले प्रस्तुत गरेका वाचालाई घोषणापत्रमा सम्बोधन गर्ने, समावेश गर्ने कुरा थियो। सँगसँगै अब हामी घोषणापत्र चाहिँ बनाउँदैछौँ, तर निर्वाचन चाहिँ हुन्छ कि हुँदैन, भइहाल्यो भने कसरी हुन्छ, यहाँले अलि भर्खरै राख्नुभएको जिज्ञासा जस्तै आम नेपाली जनताको बीचमा यो एउटा कौतूहलता छ। त्यसैले हामीले एउटा निष्कर्ष निकाल्नुपर्छ भन्ने लाग्यो र हामीले त्यो बैठकमा छलफल गर्यौं। छलफल गर्दा वैशाख 31 गतेको निर्वाचनबाट कंग्रेस पछाडि हट्ने छैन भन्ने निष्कर्ष आयो एउटा। दोस्रो, यसै बीचमा वैशाख 31 सबै ठाउँमा निर्वाचन हुन सक्छ त भन्दा अहिले देखिएको दुई नम्बर प्रदेशका केही जिल्लाहरू सप्तरी, सिराहा, धनुषा सम्मका ती तीनटा जिल्लाहरू अलिक क्रिटिकल अथवा जटिल छ भन्ने कुराको मान्य सांसदहरू त्यस क्षेत्रबाट जितेका सांसदहरूले पनि भन्नुभएको छ। सँगसँगै अर्को काँग्रेससँग जोडिएको विषय के हो भने काँग्रेस मधेस र पहाड़मा बराबरी सीट जितेको पार्टी हो। झट्ट हेर्दाखेरि मधेसमा 49% र पहाड़मा 51% सीट संख्या भएको बेलामा कंग्रेसले मधेसमा 105 सीट जित्दा मधेसमा 53 सीट र पहाड़मा 52 सीट जितेको छ। त्यसैले नेपाली कंग्रेस मधेसको मात्रै पार्टी होइन, नेपाली कंग्रेस पहाड़को मात्रै पार्टी होइन, नेपाली कंग्रेस हिमाल पहाड़ र तराईको साझा पार्टी हो। त्यसैले जसरी पहाड़को जिम्मेवारी लिनुपर्छ त्यसै गरी मधेसको जिम्मेवारी नै कांग्रेसले लिनुपर्छ भनेपछि अहिले मधेसमा उठेको राजनैतिक विषय चाहिँ यो मधेसी मोर्चाको वा मधेसी दलहरूको मात्रै होइन, यो नेपाली कंग्रेसको प्रमुख जिम्मेवारी हो भन्ने हामीले लिएका छौं। त्यसो भएको हुनाले मधेसी सांसदहरू वा मधेसबाट निर्वाचित नेपाली कंग्रेसका सांसदहरूसँग हामीले उहाँहरूको अनुभव साटासाट गर्यौं, अनुभव लियौं र ती विषयहरूलाई घोषणा पत्रमा समावेश गर्यौं। सँगसँगै हामीले के भन्यौं भने मधेसी मोर्चालाई र मधेसवादी दलहरूलाई सहमतिमा ल्याएपछि मात्रै निर्वाचनमा गयौं भने राम्रो हुन्छ, दोस्रो निष्कर्ष। तेस्रो निष्कर्ष के हो भने मधेसवादी दलहरू इमान्दार छन् कि छैनन् त, यहाँनिर हामीलाई पनि छलफलको विषय बन्यो। मधेसवादी दलहरूले राजनीति नबुझेको जस्तो हुन थाल्यो अहिले चाहिँ, किनभने राजनीतिमा प्रस्तुत गरेका सबै मुद्दाहरू एकैपटक पारित हुँदैनन्, यो हामीले पनि 70 वर्षको अनुभवसम्ममा बुझेका हौं। र राजनीतिमा कहिलेकाहीँ यो सोभिउको निर्वाचनमा विद्यार्थीले राखेको मागपत्र जस्तो 40-35 होइन 48 माग राखेर राजनीति हुँदैन। हाम्रो अनुभव के छ कंग्रेसको भने 2007 सालको क्रान्तिमा हामीले एउटा मात्रै मुद्दा राख्यौं, राणा शासनबाट नेपालीलाई मुक्त गर्ने, नेपाली जनतालाई। हामीले 18 सालको सशस्त्र क्रान्तिदेखि शुरू गर्यौं, हामीले निरंकुशताबाट नेपाली जनतालाई मुक्ति गर्ने। 46 सालमा हाम्रो शान्तिपूर्ण आन्दोलनमा एउटै मात्रै थियो, दलमाथि लागेको प्रतिबन्ध हटाइयोस्। 62-63 हाम्रो एउटा मात्रै माग थियो, संसद पुनर्स्थापना गरियोस् र लोकतन्त्र बहाली गरियोस्। आज मधेसी मोर्चाको माग हेर्दा उहाँहरूको सोभिका विद्यार्थीले नेताले मागेको जस्तो गरे माग राख्ने, अनि वार्तामा नआउँदा एउटा माग हुने, वार्तामा बसिसकेपछि 2-4 थपेर आउने, अनि अघिल्लो बैठकमा सोचेको जस्तो माग पछिल्लो बैठकमा नहुने, यो कुराले मधेसी मोर्चाका नेताहरूप्रति विश्वसनीयता घट्दै गयो। त्यो चाहिँ कांग्रेसको बैठकमा पनि चिन्ताको विषय उठ्यो। तथापि उहाँहरूको विश्वसनीयता घट्दै गर्दा मधेसी जनता के चाहन्छन् त्यो एउटा प्रमुख विषय हो। मधेसी मोर्चा निर्वाचन, मधेसी जनता निर्वाचन चाहन्छन् र मधेसी जनतालाई निर्वाचनमा समावेश गर्नका लागि बाधक को बन्न सक्छ भन्दा मधेसी दल वा मधेसी मोर्चा बाधक बन्छन्। त्यसैले मधेसी मोर्चा वा मधेसी दललाई सहमतिमा नल्याइकन ती निर्दोष मधेसी जनताले निर्वाचनमा भाग लिन पाउँदैनन्। त्यसो भएको हुनाले हामीले बाध्यात्मक परिस्थितिमा भए पनि मधेसी मोर्चासँग वार्ता गरौं र वार्ता गर्दा अहिलेकै अवस्थामा उहाँहरू सहमतिमा आउनुहुन्न भने हामी हदैसम्मको लचकता अपनाऊ, के का लागि मधेसी जनताको हित र नयाँ संविधान कार्यान्वयन र निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नका लागि भनेर हामीले एउटा निष्कर्षमा पुग्यौं कि मधेसी मोर्चा प्रमुख प्रतिपक्षी दलसँग हदैसम्मको लचकताका आधारमा सहमति कायम गर्दै हामी निर्वाचन सम्पन्न गर्ने भन्नेमा हामी पुग्यौं। त्यसैले दुईटा निर्णय गर्यौं हामीले, एउटा त निर्वाचन सम्पन्न गर्नका लागि गरिने सहमति र लचकता अपनाउने, र पहिलो कुरा चाहिँ सबै मधेसी पहाड़ी हिमाली सांसदहरूले र केन्द्रीय सदस्यले दिएको सुझावलाई घोषणा पत्रमा लिपिबद्ध गर्दै अन्तिम रूप दिने।
सँगसँगै चुनाव चाहिँ 2 चरणमा गरे पनि हुनेछ हुन्छ भन्नेमा पनि लचक भएको हो कांग्रेस।
हो, लचकता भनेकै त्यही हो। एउटा त वार्तामा बस्दाखेरिको सैद्धान्तिक मागका सम्बन्धमा लचकता, जस्तै हामीले अहिले संसदमा प्रस्तुत गरेका 4 विषयहरूमा सीमांकनको विषय एउटा छ। सीमांकन अहिले गाउँपालिका र नगरपालिका वा स्थानीय सरकारको निर्वाचन गर्नका लागि प्रदेशको सीमांकनले प्रभावित गर्दैन,
आवश्यकता छैन, त्यो भए पनि नभए पनि केही कुनै फरक छैन भन्ने कुरा हो।
फरक छैन, तत्कालै चाहिँ छैन, तर यो तहको निर्वाचन सक्ने बित्तिकै हामी फेरि प्रादेशिक निर्वाचनमै जान्छौं, त्यति बेला फेरि यो जरूरी छ। त्यसो भएको हुनाले हामीले के भन्यौं भने राजनीतिमा एकैपटक सबै माग पूरा हुँदैनन्। अहिले नागरिकताका सम्बन्धमा, अहिले जनसंख्याको आदान प्रतिनिधित्व गर्ने सभा बंगालमा अहिले सिट संख्या थप्ने क्रममा अस्ति हामीले 25 सिट थपि नै सक्यौं 25 वटा इकाई त्यसो भएको हुनाले तपाईँहरू सहमतिमा आउनुहोस् र निर्वाचन गरौं भन्दा आजसम्म विरोध गरेर निर्वाचन बहिष्कार गरेर हिँडिराखेको मधेसी मोर्चा र मधेसवादी दलहरू 81 अरू दलसँग हामी दौड़िन सक्दैनौं हामीलाई समय चाहिन्छ भन्नुभयो र साँच्चै निर्वाचनमा आउने अवस्था सिर्जना भयो भने चाहिँ हामीले फेरि मेरो गोरुको बाह्रै टक्का भनेर वैशाख 31 नै चाहिँ मूल किलो भनेर समातेर त्यहाँभन्दा बाहिर नहल्लिने भन्ने हाम्रो निर्णय गलत हुन्छ। त्यसो भएको हुनाले यदि मुलुकमा शान्ति हुन्छ सबै नेपाली जनताले एकैपटक निर्वाचनमा भाग लिने अवसर सिर्जना हुन्छ र यदि सबै दलहरूले सहभागी भएर शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न हुने वातावरण तयार हुन्छ भने कांग्रेस निर्वाचनको चरणहरूका बारेमा पनि लचिलो हुनुपर्छ।
मिति पनि सार्न सकिन्छ, दुई चरणमा गर्न पनि सकिन्छ भन्ने निष्कर्ष।
मिति सार्ने कुरामा चाहिँ हामीसँग केही बाध्यात्मक परिस्थिति छ, जस्तै जेठ 15 गते हामीले बजेट भाषण गर्नै पर्ने हुन्छ, बजेट प्रस्तुत गर्नुपर्छ। असार लागिसकेपछि असारदेखि हामी कार्तिकसम्म निर्वाचन गर्न सक्दैनौ, पुष र माघ पनि निर्वाचन गर्न सक्दैनौ, तर 74 माघ 7 गते हामीसँग तीनै चरणका चुनाव सक्नुपर्छ,
स्थानीय तह, संघ र केन्द्र।
त्यसैले अहिले हामी यस्तो अक्कर भन्छ नि भीरमा पुगेका छौं, हामी अगाडि हिँड्ने थाक्ने बेला भइसक्यो होइन, पछाडि सर्ने ठाउँ छैन। त्यसो भएको हुनाले अप्ठ्यारो परिस्थितिमा भएको हुनाले मधेसी मोर्चामा सम्बद्ध नेता र साथीहरूले पनि बुझ्नुपर्ने कुरा के हो भने यो संविधान रह्यो भने मात्रै र यो मुलुक रह्यो भने मात्रै उहाँहरूका मागपत्र पनि सुनवाई हुन्छ र उहाँहरूका 2-4 हटले गर्दा मधेसी जनता दलितले जनजातिले महिलाले अल्पसंख्यक मुस्लिम थारूले पाएको अधिकार फेरि कता कता विलीन हुने वा उजेलमा पर्ने खतरा पनि छ। त्यो कुराको गम्भीरतालाई बुझेर उहाँहरूले यो हट त्याग्नुहुन्छ होला र मिति सार्ने कुरामा वैशाख 31 2 दिन 4 दिन 5 दिन हामी केही सार्न
सक्छौँ।
जेठ 15 गतेको बजेट प्रस्तुत गर्ने भनेपछि त हामीले
7-7 गतेसम्म त चुनाव गरि नै सक्नुपर्छ।
7-7 गते चुनाव सकेर फेरि संविधानले प्री बजेटको व्यवस्था गरेको छ। प्री बजेट छलफल भनेको 4-5 दिन त त्यो पनि गर्नु पर्यो, बजेट तयारी
10-11 गते तपाईँहरू संसदमा आइ नै सक्नुहुन्छ,
संसदमा 7-8 गते त हामी संसदमा पुग्नुपर्छ। त्यसो भएको हुनाले निर्वाचनलाई पनि सम्पन्न गर्ने र संविधानले दिएका केही निर्दिष्ट व्यवस्थाभित्र रहेर सरकार पनि सञ्चालन गर्ने हो भने हामीसँग समय छैन। त्यसैले सार्दाखेरि 2-4 दिन यो भन्छ नि विन विनको सिचुएसन कायम गर्न उहाँहरूले पनि केही मागे जस्तो सरकारले पनि केही दिएको जस्तो दुइटैको समग्रमा निर्वाचन सम्पन्न गर्न हामी सफल भएको अनुभूति दिलाउनका लागि कांग्रेस लचिलो हुन्छ।
तर त्यो बैठककै कुरा गरिरहेछौँ हामी, बैठकमा बोल्ने अधिकांश सांसद र केन्द्रीय सदस्यहरूले चाहिँ 31 गते नै चुनाव गर्नुपर्छ भन्ने अडान राख्नु भएको थियो। अन्त्यतिर चाहिँ पार्टी सभापतिले अलिक लचक हुने, अहिले तपाईँले भन्नुभएको कुरा चाहिँ पार्टी सभापतिले भन्नुभएको थियो होइन, हामीले पाएको जानकारी होइन,
एकदम ठिक कुरा हो। मैले चाहिँ केन्द्रीय समितिमै कुरा राखिसकेको हुनाले र बिहानै म हिजो बिहानै मिडियासँग आफ्नो दृष्टिकोण पनि मैले राखिसकेको हुनाले मैले बैठकमा बोलिनँ। तर हाम्रो आशय र पार्टी सभापतिज्यूको र केन्द्रीय कार्य समितिको आशय चाहिँ के हो भने भरिसक्के एकै चरणमा चुनाव गरौं, किनभने यो पहिलो चुनाव हो, दोस्रो तेस्रो आवधिक निर्वाचन हुने बेलामा समस्या हुँदैन। जस्तो भारतमा हामी गयौँ भने अस्ति भर्खर युपीको चुनाव हुँदै थियो,
4-5 चरणमा
हुन्छ, उहाँ त्यो अनुभवी मुलुकमा पुरानो प्रजातन्त्र भइसकेपछि स्थायी प्रजातन्त्र भएपछि हामी त्यो गर्न सक्छौँ। अब संघीय प्रणालीमा हामी 2 नम्बर प्रदेशमा चुनाव हुँदै गर्दा 7 नम्बर प्रदेशमा नहुन नि सक्छ त्यस्तो अवस्था। तर अहिले यो पहिलोचोटि संविधान लागू गरेको अनुभूति दिनुपर्ने भएको र अर्को कुरा मधेसमा आन्दोलन भइराखेको हुनामा हुँदै गर्दाखेरि सबैतिर निर्वाचन हुने, मधेसमा निर्वाचन नहुँदाखेरि मधेसी जनताले कता कता आफू नेपालको राष्ट्रिय राजनीतिको मूल प्रभावबाट अलग्गिएको जस्तो अथवा अछुतो बनिएको जस्तो छुट्याइएको जस्तो अनुभूति हुन्छ कि भनेर माननीय सांसदहरूले केन्द्रीय सदस्यहरूले त्यो बेला होइन एकैचोटि गरौं, आखिर त्यसरी दुई चरणै गर्नुपर्छ भने नि 2 नम्बर प्रदेशलाई मात्रै नछुट्याउँ होइन, जस्तै आधा नेपालमा गर्ने हो भने 4-5-6-7 गरेर 1-2-3 गर्न सकिन्छ नि त, 1-2-3 एक चरण, 4-5-6-7 एक चरण गर्न सकिन्छ, अथवा 3 चरणमा गर्ने समय भइदिएदेखि 3 चरणमा गर्ने हो भने 2-2 प्रदेशको पनि गर्न सकिन्छ। तर मधेस प्रदेशलाई मात्रै छुट्याउनका लागि चाहिँ राम्रो हुन्न भन्ने उहाँहरूको तर्क थियो। तर अरू प्रदेशमा सहजै चुनाव हुने तर मधेसी मोर्चाको आन्दोलन र मधेसी जनता पनि आन्दोलनमा उत्रेको अवस्थामा उहाँहरूलाई विश्वासमा लिनका लागि केही समय लाग्छ, उहाँहरूलाई केही समय दिने हो भने दुई चरणमा गर्न काँग्रेस तयार छ।
अब यही धारणा माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरिरहेछ उसको पनि छ, तर मुख्य विपक्षी दल एमालेको कुरा गर्यौं भने होइन, एकै चरणमा वैशाख 31 गते नै हुनुपर्छ। अघि नै तपाईँले मोर्चाको जस्तो अडान भन्नुभयो नि, एमालेको पनि त्यस्तै अडान छ, यसमा कसरी मिल्ला?
अहिलेको समस्या भनेकै त यो दुईटा हट हो नि त, दुईटा अतिवाद हो। एउटा चाहिँ नेकपा एमाले जस्तो दोस्रो ठूलो पार्टी, त्यो पनि कंग्रेससँग लगभग हारारीको संख्यामा छ, 21-22 सीटको अन्तर छ। त्यस्तो ठूलो पार्टी जो सत्ताबाट भर्खरै निस्किएको छ र उसलाई विश्वास पनि छ कि नेपालमा अरू पार्टी जस्तो हतासिएर एकदम म सिद्धिहालेँ, विलीन भइहालेँ, चुनाव भयो भने म हार्छु भन्ने अवस्था होइन, सांगठनिक हिसाबले मजबुत पार्टी नै हो नेकपा एमाले, त्यो पार्टीले निर्वाचनको वातावरण सिर्जना गर्नुपर्नेमा निर्वाचनलाई अल्म ल्याउने, निर्वाचनलाई झुक्याउने, निर्वाचन कता कता ढंगले हुन नदिने वातावरण नेकपा एमाले सिर्जना गर्दैछ। त्यसैले नेकपा एमाले पार्टीप्रति पनि अहिले आम नेपाली जनता र राजनीतिक वृत्तमा राजनीतिक विश्लेषकहरूले शंका गर्न थाले। जस्तै मधेसी मोर्चा वार्तामा आएर नजिक पुगेको थियो, मेची महाकालीको नाममा उहाँले एउटा अभियान शुरू गर्नुभयो र जहाँ मधेसी घानी थियो त्यहाँ गएर उहाँले रक्तपात मचाउनुभयो। त्यहाँ उहाँहरूले आक्रमण गर्नुभएन, तर म आगो लागिरहेको ठाउँमा म पसेँ भने म जल्छु, यसको अर्थ मलाई जलाएको त होइन तर जल्दै गरेको ठाउँमा म पसेँ नि। त्यस्तै मधेस जलिराखेको, आगो बलिराखेको ठाउँमा उहाँहरू गएर जिस्काइदिनुभयो, जसले गर्दा मधेसीहरू फेरि भड्किए, सरकारप्रति अविश्वासको कुरा आयो। त्यसैले एमाले स्वयं पनि निर्वाचन चाहँदैन कि भन्ने एउटा तर्क उठ्न थालेको छ। अर्को कुरा, मधेसी मोर्चा त स्वाभाविक हिसाबले चुनावमा उहाँहरूको संगठन बिस्तारै कमजोर हुँदै गएको बेलामा चुनावी मुद्दालाई व्यापक रूपले मधेसभरि फैलियोस्, असन्तुष्टि जागोस्, सिंहदरबारको सरकारसँग र सिंहदरबार आसपासका ठूला राजनीतिक दलसँग नेपाली जनताको वितृष्णा बढ़ोस्, त्यही बेला चुनावमा जान पाइयोस् भन्ने होला। त्यसैले यति बेला दुईटा अतिवादले संविधान कार्यान्वयन गर्न र निर्वाचन गर्नका लागि बाधा अडचन खड़ा गरेको छन्। एउटा एमाले नै हो र अर्को मधेसी मोर्चा।
तर एमाले त चुनाव चाहिरहेछ, चुनाव हुनुपर्छ भनिरहेछ भने कसरी बाधा अडचन?
आम नेपाली जनताले नेकपा एमाले पार्टीको बारेमा बुझ्नलाई अझै समय लाग्छ जस्तो लाग्छ। हामीले चाहिँ बुझ्यौं होइन, हामी चाहिँ बुझेका छौं। यो कस्तो गर्छ भने भारतीय विस्तारवाद मुर्दावाद भनेर नारा लाउँथ्यो 40-42 सालतिर है, पछि मात्रै थाहा भयो कि महाकाली सन्धि पास गर्नुहुन्न भनेर गणेशमानले पार्टी छोड्नुभयो, नेकपा एमाले आएपछि महाकाली सन्धि पास भयो। भर्खरै पनि भारतसँगको सम्बन्धमा हामीले हेर्यौं, सुशील कोइराला झन्डै 22 महिना प्रधानमन्त्री बन्नुभयो, भारतले एकपटक पनि निम्तो दिएन, तर उहाँ प्रधानमन्त्री भएर खादा पनि टेबलमा राख्न नपाउँदै 3 मिनटमा भारतका प्रधानमन्त्री मोदीजीले उहाँलाई टेलिफोनमा सम्पर्क गरेर बधाई दिनुभयो र उहाँको कार्यकालमा हामी दुवै देशको हितमा काम गर्न सफल छौं भनेर गर्नुभयो। र के चाहिँ भयो त उहाँका बालमा भन्दाखेरि मधेस टुक्र्याउने नारा चर्को रूपले उठ्यो, सीके राउतको नारालाई उहाँले सहयोग गरिरहनु भएको छ। म तपाईँलाई भनौँ, झट्ट सुन्दा अनौठो लाग्ला, उहाँले यहाँबाट के भन्नुहुन्छ, बालकोटको निवास र अथवा धुम्बाराईको कार्यालयबाट के भन्नुहुन्छ भने मधेस टुक्रिँदैछ, यो मधेस टुक्र्याउने खोजिँदैछ, सब मधेसीहरू विदेशी हुन् भनिदिनु। यदि सबै मधेसी विदेशी हुन् भन्ने र हरेक मधेसीका बीचमा गएर सिकेर आउत, हामी पहाड़भन्दा फरक छौं, यो देश फरक हुन्छ, अलग हुन सक्छ। हिजो अस्ति मात्रै महन्त ठाकुरको पनि त्यही भर्षण आयो। यसले के देखिन्छ भने मेरो घरको बाख्रो हराउँदैछ भन्नु र अर्को बाख्रो लिन तयार भएर बस्नु दुईटाको बीचमा साँडगाँड छ। त्यसैले नेकपा एमाले जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो कसैलाई थाहा हुँदैन। त्यसैले नेकपा एमाले हिजो राष्ट्रवादको नारा लाउँथ्यो, यो राष्ट्रियता टुक्र्याउनका लागि रहेछ, चुनाव गर्नुपर्छ पर्छ भनेर एमाले भन्यो भने के बुझ्नुपर्ने भयो भने अब चुनाव हुँदैन कि एमाले चुनावमा छैन कि भन्ने बुझ्नुपर्ने भएको छ।
तपाईँको कुराले त मोर्चालाई नि चुनाव चाहिएको छैन, एमालेलाई नि चाहिएको छैन, अहिले सरकारमा रहेको कांग्रेस र माओवादीले मात्रै चाहिएको हो।
एक्ज्याक्टली त्यो कुरा पनि बुझ्नु चाहिँ के जरुरी छ भने नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रले 3 बुँदे सहमति गरेर सरकार निर्माण गर्दै गर्दा उनीहरूले के भनेका छन् सम्झौतामा भने संविधान प्रभावकारी कार्यान्वयन भनेको छ। संविधानको प्रभावकारी कार्यान्वयन भनेको जनताले थाहा पाउने गरीको, जनताले थाहा नपाउने गरी त यही संविधान अन्तर्गत कर्मचारी नियुक्ति भएको छन्, यही संविधानबाट केपी ओली प्रधानमन्त्री हुनुभयो, सुशील गर्लाई राजीनामा गर्नुभयो, यही संविधान अन्तर्गत प्रचण्ड प्रधानमन्त्री हुनुभयो, होइन मन्त्रीहरू यही संविधान अन्तर्गत हिँडेका छन्, प्रहरीहरू यही संविधान, आर्मी यही संविधान, होइन सरुवा बडुवा यही संविधान अन्तर्गत भएको छ, शपथ यही संविधान देखाउँदैछन्। संविधान त कार्यान्वयन भयो, तर जनताले आफूलाई पनि त्यो संविधान कार्यान्वयन भएको महसुस गर्नका लागि गाउँटोलमा पनि चुनाव हुनु पर्यो, गाउँटोलका कार्यालय पनि त्यही संविधान अन्तर्गत खोल्नु पर्यो। अब गाउँ कार्यालयमा पनि गाउँपालिका कार्यालयमा नेपाली झण्डा राष्ट्रिय झण्डा रहन्छ, होइन प्रदेशको मुख्यमन्त्रीको अथवा प्रदेश सभामा पनि राष्ट्रिय झण्डा रहन्छ। ओहो, नयाँ संविधान यसकारण आएको रहेछ, राज्य पुनर्संरचना भएको संविधान त यस्तो पो रहेछ भनेर जनताले अनुभूति गर्ने खालको संविधान कार्यान्वयन चाहिँ निर्वाचन नै हो। त्यसैले यो निर्वाचन गर्नका लागि जिम्मेवारी बोकेको यो सरकार हो भन्दैखेरि हामीले सुरुमा सम्झौतामै भनेका छौँ, स्थानीय तहको निर्वाचन प्रचण्डको नेतृत्वको सरकारले गर्ने, प्रदेश र संघीय संसदको निर्वाचन शेरबहादुर देउवाको नेतृत्वको सरकारले गर्ने भन्ने समझदारी छ। त्यसैले यसको प्रमुख, यो सरकारको प्रमुख दायित्व नै निर्वाचन भएको र वेटिङ प्राइम मिनिस्टरको रूपमा बसेका शेरबहादुर देउवाको पनि दायित्व दुईटा चुनाव गर्ने भएको हुनाले यो सरकार त चुनावसँगै जोडिएको छ। यो भाग्न पनि मिल्दैन, यसले झुक्क्याउन पनि मिल्दैन, यसले अल्मल्याउन पनि मिल्दैन। तर बाँकी पार्टीहरू भने के बोलिराखेका छन् र के गरिराखेका छन् भन्ने कुरामा चाहिँ शंका उत्पन्न भयो।
अब सरकार बनेको कुरा गरिहाल्नु भयो, सँगसँगै सरकारको एउटा खुट्टा मोर्चाले त साथ छोड्यो नि,
होइन मोर्चाले साथ छोड्यो। अघि पनि मैले भने मोर्चाको राजनीतिक धर्ममा अहिले शंका हुन थाल्यो। साँच्चै यो नेपालमा मधेसी मोर्चा माग मात्रै उठाउँछ कि जनतालाई केही कुरा दिन्छ पनि? जस्तो मधेसी मोर्चा
मोर्चाले साथ छोडेको अवस्थामा चाहिँ त्यो सम्झौता जुन अघि भन्नुभयो नि तपाईँले चुनाव गर्नु, त्यो कसरी अघि बढ्छ भन्ने कुरा?
त्यो मोर्चासँगको सम्झौता होइन, त्यो नेपाली कंग्रेस र नेकपा माओवादी
तर सँगै साथमा सरकार बन्ने बेला मोर्चा पनि भएको कारणले
त्यो सहमति देखियो। हामीले के भनेका छौँ त्यसमा पनि भने तीनवटा बुदामा, एउटा चाहिँ मधेसमा उठेको आन्दोलनलाई सम्बोधन गर्नका लागि नेपालको संविधान 2072 दोस्रो संशोधन गर्नेछौ भनेका छन्। हामीले दोस्रो संशोधनको विधेयक लगि नै हाल्यौं, तर त्यो लाँदै गर्दा मधेसी मोर्चा, नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र र केही दलहरू मात्रै मिलेर त दुई तिहाई पुग्दैन, नपुगेपछि त्यो संशोधन हुँदैन। त्यति कुरा पनि मधेसी मोर्चाले नबुझे जस्तो हुने, त्यसकारण उहाँहरूको राजनीतिक धर्म र उहाँहरूको राजनीतिक योग्यतामा एक प्रश्न चिन्ह। दोस्रो कुरा, नेकपा एमाले जसले संविधान जारी गर्नुभन्दा अगाडि 9 बुधे र 16 बुधे दुईटा सम्झौता भएको थियो, 9 बुधेमा र 16 बुधेमा उल्लेखित गरेको अहिलेको परिमार्जित सीमाङ्कनको प्रस्ताव त्यो बेला एमाले अगाडि सारेको प्रस्ताव हो। आफू सत्तामा हुँदाखेरि त्यो ठिक हुने
प्रदेश सीमाङ्कन
प्रदेशको, अनि आफू सत्ताबाट बाहिरिएपछि त्यो बेठिक हुने, त्यो पनि उहाँहरूको राजनैतिक बचकनापन देखियो, बालकपन देखियो। त्यसकारण अहिले एमाले र मधेसी मोर्चा नै यो मुलुकको राजनीतिक अस्थिरताको पनि कता न कता उहाँहरू यसको एउटा तत्व बन्न पुग्नुभयो। सँगसँगै निर्वाचन हुने वा नहुने विषयमा पनि उहाँहरूको राजनीतिक गतिविधिसँग जोडिन पुग्यो। त्यसकारण मैले भने शंका गरेर त अगाडि बढ्न सकिँदैन, तर शंका नगरिकन आँखा चिम्लेर हिँड्दाखेरि पनि हामी गन्तव्यमा पुग्न सक्दैनौ।
हुन्छ, तपाईँसँग कुराकानी बाँकी नै छ। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी स्थानीय तहको चुनाव, संविधान कार्यान्वयन र मधेस केन्द्रित दलका माग पूरा गर्न नेपाली कांग्रेसले गरिरहेको पहल र उसको भूमिकाका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मा। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी स्थानीय तहको चुनाव, संविधान कार्यान्वयन र मधेस केन्द्रित दलका माग पूरा गर्न नेपाली कांग्रेसले गरिरहेको पहल र उसको भूमिकाका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मा। मीनजी, फेरि पनि स्वागत छ तपाईँलाई।
धन्यवाद।
अघि अब विश्राम अघिको कुराकानीमा तपाईँले हामी चुनावका लागि प्रतिबद्ध छौं भन्ने कुरा गर्नुभयो। चुनावको लागि प्रतिबद्ध हो भने चुनावको तयारीका क्रममा अथवा चुनाव गर्नको लागि के गरिरहनु भएको छ तपाईँहरूले?
होइन, निर्वाचन त सरकारले वातावरण बनाइदिने हो। सरकारले बनाउने वातावरण भनेको एउटा बजेट विनियोजन गर्ने हो, दोस्रो सुरक्षा निकायलाई प्रभावकारी रूपले चुस्त दुरूस्त राख्ने र तयारी मनस्थितिमा राख्ने हो, सँगसँगै निर्वाचन आयोगले माग गरे बमोजिम अन्य सुविधाहरू र सहयोग उपलब्ध गराउने हो र राजनैतिक दलहरूलाई र आफू सम्बद्ध राजनीतिक दलहरूलाई निर्वाचनमा जानका लागि आह्वान गर्ने हो। यो सबै काम नेपाली कंग्रेसले गरिसकेको छ। नेपाली कंग्रेसका गृहमन्त्री हुनुहुन्छ, उहाँको रातो दिन निर्वाचन कसरी सम्पन्न गर्ने भनेर, सुरक्षा कसरी दिने भनेर रणनीतिक हिसाबले बैठकहरू बसिराखेको छ। कांग्रेस पार्टीले उम्मेद्वार चयनका बारेमा नीति तयार एउटा कार्यविधि बनाइसकेको छ, सँगसँगै विभिन्न निर्वाचन सम्पन्न गर्ने उपसमितिहरू पनि बनाइसकेको छ र नेपाली कंग्रेसका कार्यकर्ता अहिले गाउँ गाउँमा चार तारे झण्डा र रूख बोकेर गाउँ टोलमा घर दैलोमा पुगिसक्नु भएको छ। त्यसैले कांग्रेस सिङ्गो कांग्रेस सिङ्गो मुलुकलाई निर्वाचनमा समावेश हुन सामेल हुन आह्वान गर्दै अगाडि बढेको छ। निर्वाचन गर्नका लागि यस कारणले निर्वाचन रोकिन्छ कि हुन्न कि भन्ने ठाउँ भनेको सरकारका कारणले र कांग्रेस माओवादी केन्द्रका कारणले छैन। एउटा सरकार बाहिर बसेको ठूलो दल नेकपा एमालेका कारणले, दोस्रो संविधान नै मान्दैनौ भनेर आनाकानी गरिराखेको मधेसी मोर्चाको कारणले मात्रै अवरोध आउँछ। त्यसैले हाम्रो पहल आजका मितिसम्म यिनै दुईटा दलहरूलाई सहमतिमा र विश्वासमा ल्याउने प्रयत्नमै बितिराखेको छ।
त्यो प्रयत्नको लागि चाहिँ के भइरहेको छ त?
हामीले कुरा गर्यौं, जस्तो संविधान संशोधनको प्रस्ताव कुनै हालतले टेबल गर्न दिन्नौ भन्ने एमालेलाई विस्तारै फकाएर हामीले संसदमा टेबल गर्ने वातावरणमा पुर्यायौं। छलफल गर्नलाई दिन्नौ भनेको छ, त्यसकारण हामीले छलफल गर्न पाऊं भन्यौं। एक दिन मात्रै छलफल गर्न दिन्छु भन्छ होइन एमाले, यस्तो अलोकतान्त्रिक कुरा गर्छ, अलिकति अपरिपक्व कुरा गर्छ। त्यसो भए चाहिँ हामीले त्यसो होइन, त्यसो भए के गर्यो भने चाहिँ तपाईँहरू पूरै छलफल गर्न दिनुहुन्छ र संसद अवरूद्ध गर्नुहुन्न भन्दा त्यहाँ भएका केही कुराहरूमा परिमार्जन गर्नुपर्छ भन्नुभयो। त्यसैले हामीले हिजोको बैठकमा भन्यौं, संसदमा प्रस्तुत भएको संविधान संशोधन सम्बन्धीको विधेयकमा अधिकतम लचकता अपनाउँदै परिमार्जन सहित पास पारित गर्नका लागि पहल गर्ने भन्यो। यसो भनेको कुरा के हो भने एमाले र मधेसी मोर्चाले केहीलाई केही पुगेको छैन, नेकपा एमालेलाई केही ज्यादा भएको छ।
सीमांकनको कुरा
एमालेलाई ज्यादा भएको पनि झिक्दिने कोशिश गर्ने, मधेसी मोर्चालाई नपुगेको कुरा पनि केही थपिदिने, यसरी यो लचकता अपनाएर हामी अगाडि जान सक्छौं भन्ने कुरा हो।
अब तर चुनावको कुरा गर्दा त वैशाख 31 गते चुनाव भनेको छ, अघि नै तपाईँले पनि शङ्काको कुरा गर्नुभयो, अहिले कुराकानीका क्रममा पनि बारम्बार शङ्काको कुरा आइरहेछ। यो शङ्का गर्ने नागरिकले किन शङ्का गर्नु पर्यो, तपाईँ आफैमा किन शङ्का भयो 31 गते चुनाव हुन्छ कि हुँदैन भनेर? र अहिले रेडियो सुनिरहने धेरै साथीहरूलाई पनि दलहरूकै क्रियाकलाप हेर्दाखेरि चाहिँ 31 चुनाव हुन्छ कि हुँदैन भन्ने दोधार छ, यस्तो स्थिति चाहिँ किन आयो?
चुनाव चाहिँ कुनै हालतमा पनि हुन्छ, तर 31 मैले अघि पनि भने 31 हामी पछाडि नहट्ने। हेर्नुहोस् है, मैले अघि सुरुमै बोलेको छु, आम श्रोतालाई पनि म नेपाली कंग्रेस पार्टीको तर्फबाट विश्वास दिलाउन चाहन्छु, 31 पछाडि हट्दै नहट्ने। तर यदि मधेसी मोर्चा पनि आउँछन्, एमाले पनि सहमत हुन्छ र देशभरि एकै दिन निर्वाचन गर्नका लागि सम्भव हुन्छ भने, हामी सहमति हुन्छौं भने दुई चार दिन थप्दैमा चाहिँ त्यसले खासै
सम्भव
निर्वाचन रद्द गर्ने होइन, निर्वाचन स्थगित गर्ने होइन, निर्वाचनको कार्यतालिका थोरै हेरफेर गर्ने,
दुई चार दिन तल माथि
हेरफेर गर्ने सम्मको लचकता लिन सकिन्छ, जसले मुलुकलाई हित गर्छ, जसले नेपाली जनतालाई हित गर्छ, जसले नेपालमा शान्ति ल्याउँछ र संविधान कार्यान्वयन एकै दिन हुन्छ। त्यस्तो अवस्था हुँदा कांग्रेसले हट बोकेर बस्नु हुँदैन।
तर सहमति भइरहेको छैन, अघि नै पनि कुरा गर्नुभयो नि, किन केले रोकेको छ यो दलहरूबीच सहमति गराउनको लागि? वैशाख 31 चुनाव हुन्छ, ल हामी चुनाव अहिले जसरी तपाईँले प्रतिबद्धता गरिरहनु भएको छ, सबै दल सबै राजनीतिक दलहरू सबै नेताहरूले किन यो प्रतिबद्धता व्यक्त गर्न नसकेको?
नेपाली राजनीतिमा एउटा संस्कृति नराम्ररी मौलाएर गयो होइन, मैले यो आम नेपाली जनताका बीचमा अत्यन्तै लोकप्रिय उज्यालो रेडियो मार्फत म मेरा आफ्ना कुरा सन्देश भन्न चाहन्छु। नेपाली राजनीतिमा नेतृत्वप्रतिको शंका गर्ने, नेतृत्वले समयमा निर्णय गर्न नसक्ने, सँगसँगै सत्तामा बस्दा र सत्ता बाहिर बस्दाको भाषा बदलिने, जुन कारणले गर्दा राजनीतिक दलहरूको प्रवृत्ति ठेगानको भएन, एक ठेगानको भएन। त्यो जुन प्रवृत्ति एक ठेगानको हुँदैन अथवा एकै खालको हुँदैन, जस्तो नेपाली कंग्रेस सत्तामा हुँदाको र सत्ता बाहिर हुँदाको कुरा गरौं, नेपाली कंग्रेसले हिजो सुशील कोइराला सत्तामा हुनुहुन्थ्यो, हामीले संविधान संशोधनको विधेयक प्रस्टेबल गर्यौं, तर हामी प्रमुख प्रतिपक्ष भइसकेपछि त्यसलाई पास गर्नुपर्छ भन्यो। अनौठो कुरा हेर्नुहोस्, किनभने हामी हाम्रो अडानमा बस्यौं, होइन भने त्यो सरकारले लाने विधेयक हामीले नै विरोध गर्नुपर्थ्यो नि। तर एमाले हिजो सुशील कोइरालासँग सरकारमा थियो, पछि माओवादीसँग सरकारमा बस्यो, माओवादीसँग सरकारमा बस्दाखेरि मान्यो विधेयक पास गर्न, तर जब माओवादीबाट एमाले सरकारबाट बाहिर निस्क्यो विधेयक पास गर्न मानेन। त्यसैले ऊ सत्ता पक्ष र प्रतिपक्ष हुँदाको रङ्ग नै बदलिदिने त्यसकारणले केही समस्या आएको छ आम जनताको बिचमा शङ्का छ र मैले पनि कहाँनिर देखेको हो भने वैशाख 31 गते चुनाव गर्ने कुरामा माओवादी केन्द्र पनि ठिक ठाउँमा छ सरकार ठिक ठाउँमा छ कांग्रेस पनि ठिक ठाउँमा छ तर यी दुईटा अतिवादी एउटा उत्तरी अतिवादी एउटा दक्षिणी अतिवादी छ यो दुईटै अतिवादी मैले भने एउटाले दक्षिणको मात्रै राजनीति गर्न खोज्छ एउटाले उत्तरको मात्रै राजनीति गर्न खोज्छ कंग्रेस यो दुवैलाई मिलाएर हिँड्न खोज्छ त्यसो भएको हुनाले हामीले ठाउँ ठाउँमा केही अप्ठ्यारो देखेका छौं त्यो अप्ठ्यारो भनेको जस्तै मधेसीलाई च्यापेर मूल प्रभावमा ल्यायो एमाले फुत्किने एमालेलाई मूल प्रभावमा ल्यायो मधेसी फुत्किने त्यसो हुँदा हामी यो दुईटैलाई दाहिने र देब्रे सँगसँगै लिएर समातेर लिएर हिँड्नका लागि केही चुनौती देखिएको छ मैले शंका भन्दा पनि चुनौतीको कुरा प्रस्तुत गरेको हुँ
अब यो चुनौतीले चाहिँ कसरी समाधान होला
मैले अघि नै भने कांग्रेस लचकताका साथ अप्नाउने लचकता मैले यहाँलाई भनौँ कांग्रेस अलिकति कडा भयो भने होइन मधेसमा हिँड्ने साथीहरूले देख्ने साथीहरूले सुन्नु होला यो साइकलमा हिँड्दाखेरि पछाडिपट्टि क्यारियरमा एउटा रबरको ट्युबको चाहिँ डोरी हुन्छ होइन त्यो ट्युबको डोरी चाहिँ ले चाहिँ धेरै सामान बाँध्न सक्छ तर अर्को नाइलनको डोरीले वा अर्को जुटको डोरीले चाहिँ सामान बाँध्न सक्दैन किन बाँध्न सक्दैन भन्दा त्यो लचक हुँदैन जुन चिज ज्यादा लचक हुन्छ त्यसले अरू धेरैलाई ल्याउन सक्छ त्यसैले कांग्रेस आफैमा लोकतान्त्रिक पार्टी लचक पार्टी हो त्यसमाथि पनि हामी अत्याधिक यो कठिन परिस्थितिमा जस्तै भनौँ न जंगलमा बसेर कांग्रेसलाई खोजी खोजी एमालेलाई रोजी रोजी राप्रपालाई सोधी सोधी मार्ने माओवादी हामी कांग्रेसकै नेतृत्वको सरकार भएको बेला हामीले हेलिकप्टर चढाएर बालुवाटार लिएर आयौं हामी कति लचक त्यसपछि हामीले बन्दुकसहितका माओवादीलाई चुनाव लड्नका लागि आह्वान गर्यौं बन्दुक बोकेका माओवादी आऊ भन्यौं हामी हार्न तयार भयौं र जो हामीले ल्याएको पार्टीलाई पहिलो पार्टी बन्दै थियो हामीलाई थाहा थियो तर हामीले स्वीकार्यौं अहिले पनि हामी के भन्छौं भने देशले जित्छ भने होइन जनताले जित्छन् भने जनताको शानमाथि उचो हुन्छ भने कांग्रेस जस्तोसुकै कठिनाई बेहोरेर पनि चुनौतीको सामना गरेर पनि जस्तोसुकै परिस्थितिमा कांग्रेस लचक भएर तल बसेर पनि मुलुकलाई जिताउनका लागि नेपाली जनताको शान उच्च पार्नका लागि हामी तयार छौं भन्ने अभिव्यक्ति हो हाम्रो
अब अलिकति प्रसङ्ग फेरौँ हामी अन्तिमतिर पनि आइपुगेका छौँ अहिले कुरा गर्ने भने तपाईँहरूसँगै सरकारमा रहेको सरकारको नेतृत्व गरेको माओवादी र कांग्रेस बीच अलिकति केही कुरा नमिलेको हो बाहिर पत्र पत्रिकामा आएको कुराहरूले हेर्दाखेरि र पछिल्लो व्यवहार हेर्दाखेरि त्यस्तो देखिएको छ
यस्तो हुन्छ सँगै बसिसकेपछि यात्रामा पनि सँगै बस्दा कोठामा सँगै बस्दा होइन कहिलेकाहीँ मेरो हातले अर्को साथीको हातलाई कहिलेकाहीँ साथीको खुट्टाले मेरो खुट्टालाई छुन्छ दुख्छ होइन अनि अलिकति अपेक्षा पनि ज्यादा गरिन्छ अहिले यो मुलुकको चुनौतीको सामना गर्नका लागि हामीले असल साझेदार भनेर माओवादीलाई रोज्यौं माओवादीले हामीलाई रोज्यौं त्यसैले केही कुरा गर्न बाँकी छन् बाँकी रहेका कुरा हामी छिटो गरौं भन्छौं सरकारमा बस्नेहरूको लागि केही कठिनाइ छ त्यो हामीले बुझिदिनुपर्छ र माओवादीले पनि हाम्रो ठूलो पार्टी भएको नाताले हामीले जे जनताका बीचमा हामी अपेक्षा छ कंग्रेसले पाउने मान सम्मान स्वाभिमान त्यो कुरा प्रधानमन्त्रीले पनि बुझिदिनुपर्छ विषय ठूलो होइन विषय अत्यन्तै साना विषयहरू छन् यो सैद्धान्तिक राजनीतिक विषय पनि होइन यो व्यावहारिक पक्षका कुरा हुन् हामीले बोलेका कुरा र गर्न खोजेका कुराहरू हुन् त्यसैले प्रधानमन्त्री र नेपाली कंग्रेसका नेता बस्यो भने त्यो सबै कुरा सल्टिहाल्छ केही बस्न ढिलो भएर संवादको अभावमा यस्ता कुरा बाहिर
सानो विषय भनेर भन्नुभयो तपाईँले सायद उप प्रधानमन्त्रीको वरियता विवादको अब कुरा ननिकाल्यो भने रेडियो सुन्ने साथीहरूप्रति पनि अन्याय हुन्छ होइन त्यो वरियता विवाद नमिलेर पनि अलिकति केही थाकथुक परिरह जस्तो देखिन्छ
त्यो स्वाभाविक हो कसरी बुझ्नुपर्छ भने मैले पनि सञ्चार सामाजिक सञ्जालतिर हेरिराखेको छु जनता आफै पनि लज्जित भइराखेका छन् नेपाली कंग्रेस 267 सीट बोकेर सरकारमा गएको पार्टी र नेकपा माओवादी केन्द्र 81 सीट भएको पार्टीको प्रधानमन्त्री हुनुहुन्छ 207 सीटवाला उप प्रधानमन्त्री हुनुहुन्छ सम्झौता गर्दैखेरि नेपाली कंग्रेसबाट प्रतिनिधित्व गर्ने उप प्रधान एवं गृहमन्त्रीलाई दोस्रो वरियता क्रममा राख्ने भन्ने सहमतिबाट सरकार बन्यो अहिले आइसकेपछि संख्या बढाउनका लागि वा अर्को कुनै पार्टीको मलाई लाग्छ जसले दोस्रो वरियताको दावी गरिरहनु भएको छ त्यो उहाँले योग्यताका आधारमा
राप्रपाका अध्यक्ष कमल थापा
उहाँले आफ्नो योग्यताका आधारले पाएको होइन र उहाँको रोलक्रमकै कुरा गर्ने हो भने पनि यो लोकतान्त्रिक पद्धतिभित्रको रोलक्रम होइन त्यसो भएको हुनाले राजनैतिक सहमतिको आधारमा बनेको सरकार हो स्पष्ट बहुमतका आधारमा बनेको होइन, त्यसैले सहमतिको आधारमा बनेको सरकारले मर्यादा क्रम पनि सहमतिमा टुङ्ग्याउनु पर्छ। सहमतिमा टुङ्ग्याउनु भयो भने त्यो सकिन्छ, तर कहिलेकाहीँ तपाईँलाई नङमा अथवा खुट्टाको औँलामा लागेको घाउ पनि त्यसलाई वास्ता गरिएन भने पछि त्यो चाहिँ खेल पल्टिन्छ, खेल पल्टेर चाहिँ क्यान्सर हुने सम्भावना बढ्छ। त्यसैले त्यतातिर नजाओस्, सम्वाद चाँडो होस्
भनेको तपाईँको संकेत त सरकारै ढल्न सक्छ भन्ने कुरा पनि आयो।
होइन, सरकार ढल्ने
नङमा लागेको घाउले त
सानो घाउ हुन्छ, होइन सानो घाउ हुन्छ, त्यसले त रूप अरू लिन सक्छ नि। त्यसैले यसलाई चाहिँ ठूलो बनाएर लैजाने कुरा, यसलाई चर्चाको विषय बनाएर, जस्तो आज 15 दिन जति भइसक्यो मन्त्रीको बैठक राखेका छैन, अन्तर्राष्ट्रिय समुदायको अगाडि हामी लज्जित भइसक्यौँ, नेपाली जनताका बीचमा हाम्रो योग्यतामा माथि नै प्रश्नचिन्ह खडा भइसक्यो। त्यसैले प्रधानमन्त्रीले यो कुरालाई गम्भीरताका साथ बुझ्नुपर्छ। अहिले कुरा नेपाली कंग्रेसका नेता विमलेन्द्र निधिको मात्रै होइन, सिङ्गो लोकतान्त्रिक विधि र आम जनताले अपेक्षा गरेको विषय हो। आम जनताले जस्तो भन्नुहोस् 207 सिटवाला मन्त्री विमलेन्द्र निधि, फेरि उनी अहिलेका भर्खरका उरनठेलो केटा पनि होइन नि त, होइन, नेपालीको राजनीतिमा निकै अनुभवी व्यक्ति, नेपाली कंग्रेसको जिम्मेवार नेता, सीट संख्या एमाले भन्दा दुई तिहाई बोकेर जानुभएको छ, होइन, त्यसो भएको के अरे एमाले भनेछु माओवादी केन्द्रभन्दा, होइन, त्यसकारण अहिले जसले दावी गर्दै हुनुहुन्छ उहाँको भन्दा त धेरै नै गुना छ। त्यसैले संसदमा शक्तिको आधारले मर्यादा बन्ने हो, यदि हामीसँग बहुमत थियो भने प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसो भएको हुनाले त्यो कुरालाई सहमतिबाट टुङ्ग्याउनु राम्रो हुन्छ, ज्यादा यसलाई उछालेर चर्चामा ल्याएर व्यवस्था नै खलबल्याउन खोज्ने हो भने त्यसबारेमा पार्टीले गम्भीर रूपमा सोच्नु।
तर अहिले तपाईँले भनेकै कुरामा चाहिँ अघि नै त्याग गर्ने त्याग गर्ने भन्नु पनि, अब यो त्यागमा पनि पार्टी सभापति शेरबहादुर देउवा चाहिँ
उहाँले भन्नुभएको कुरा ठिक हो, यो चाहिँ नितान्त प्रधानमन्त्रीले व्यवस्थापन गर्ने कुरा हो, यसमा पार्टीको निर्णय गरेर हामीलाई दोस्रो वरियता भन्ने कुरा होइन। यो शेरबहादुर देउवा संसदीय बहुदलीय प्रधानमन्त्रीय पद्धतिमा उहाँ अत्यन्तै पोख्त विज्ञ हुनुहुन्छ, है, म तपाईँलाई व्यक्तिगत उहाँको प्रशंसा नै मान्नुभयो भने हुन्छ। उहाँ संसदमा जाँदाखेरि सभामुखप्रति आफ्नो कुर्सीमा बस्नुभन्दा पहिले सभामुखप्रति झुकेर बस्ने एउटा सांसदमा शेरबहादुर देउवा हुनुहुन्छ। प्रधानमन्त्री पद्धतिमा प्रधानमन्त्रीलाई पूरा अधिकार दिनुपर्छ भन्ने मान्यता हो, तर सँगसँगै उहाँले आफ्नो मन्त्री परिषद व्यवस्थापन गर्न नसक्दा अब शेरबहादुर देउवाले बोल्नुपर्ने स्थिति नआओस्, जसले सत्ता समीकरणमा नयाँ सिचुएसन अथवा परिस्थिति सिर्जना गर्न सक्छ। त्यसो भएको हुनाले उहाँले के भन्नुभएको छ भने यो प्रधानमन्त्रीले मिलाउने विषय हो
उहाँले भनेको। हुन्छ, हस्, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद सम्पूर्ण श्रोता र यहाँलाई पनि हार्दिक धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मा। स्थानीय तहको चुनाव, संविधान कार्यान्वयन र मधेस केन्द्रित दलका माग पूरा गर्न नेपाली कांग्रेसले गरिरहेको पहल र उसको भूमिकाका बारेमा कुराकानी गर्दै, उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। आजको कार्यक्रम बदलिन्दो नेपालबाट भने प्राविधिक साथी सशिन्द्र गौतम र संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।